यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। पार्टीभित्र देखिएको समस्या समाधानका विषयमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो पनि छलफल। स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित। देशका महत्वपूर्ण सड़क खण्डका कमजोर पुलहरूको वित्तीय व्यवस्था सुनिश्चित गरी चालू आर्थिक वर्षमा निर्माण कार्ययोजना सहित प्रक्रिया शुरू गर्न प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको सरकारलाई निर्देशन। न्यून चापीय रेखा नेपाल नजिक आएसँगै देशभर मनसुनी वायु सक्रिय। देशका अधिकांश स्थानमा वर्षा। सतर्कता अपनाउन सर्वसाधारणलाई सरकारको आग्रह। नेपालमा हिजो थप 156 जनामा कोरोना संक्रमण पुष्टि। कोरोना संक्रमणपछि घर फर्कनेको कुल संख्या 11,695 र कोरोना भाइरसका कारण विश्वभर संक्रमितको संख्या 1,46,33,000 बढ़ी। कोरोना संक्रमणपछि निको भई घर फर्कनेको संख्या 87,33,000 नाघ्यो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा हिजो पनि छलफल भयो। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा पार्टीभित्रका पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने निस्कन सकेन। छलफललाई निरन्तर अगाडि बढ़ाउने विषयमा दुई अध्यक्ष बीच सहमति भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो। शनिबार बसेको सचिवालयको बैठकमा पार्टीमा देखिएको आन्तरिक संकट सहमतिका आधारमा टुंग्याउन थप छलफल गर्ने निर्णय भएको थियो। बैठकमा अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्ने बारेमा छलफल भएको थियो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच छलफल भए पनि हिजैका लागि तय भएको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ। अध्यक्ष दाहालले हिजो पार्टीभित्र देखिएको समस्या समाधानका लागि वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, प्रवक्ता नारायण काजी श्रेष्ठ लगायतसँग पनि छलफल गर्नुभएको थियो। यस्तै महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग पनि अध्यक्ष दाहालले कुराकानी गर्नुभएको थियो। एसएबीसी नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिको हिजो बोलाइएको बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित गरिएको छ। असार 10 गते शुरू भएको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक विवाद सर्किएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति खोज्ने भन्दै पटक पटक बैठक स्थगित हुँदै आएको छ। नेपाली कांग्रेसले पार्टीको 14 महाधिवेशन कार्यतालिका सार्वजनिक गरेसँगै राज्य पुनर्संरचना बमोजिम समायोजन हुन बाँकी जिल्लामा पार्टीको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा पुगेको जनाएको छ। हालसम्म 67 जिल्लामा समायोजन सम्पन्न भइसकेको र बाँकी जिल्लाको पनि निर्धारित समयमै हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो। यसै गरी केन्द्रीय कार्यालयबाट हालसम्म 55 जिल्लाले क्रियाशील सदस्यता फारम लगिसकेको र बाँकी जिल्लामा पनि निर्धारित मितिमै पुग्ने गरी काम भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। देशभर मनसुनी वायुको प्रभावका कारण मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। अबको 4 दिनसम्म विभिन्न ठाउँमा भारी वर्षा हुने भएकाले सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। प्रदेश 1, 2 बागमती प्रदेश गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश 5 सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ़ने पहाड़ी क्षेत्रमा भूक्षय हुने पहिरो जाने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजू कुमार वैद्यले जानकारी दिनुभयो। यसैबीच सरकारले बाढ़ी पहिरोको जोखिम बढ़ेसँगै सम्भावित जोखिम पछिको उद्धार र राहतका लागि आवश्यक पूर्व तयारी गरेको जनाएको छ। बाढ़ी र पहिरोको जोखिम बढ़ी भएका क्षेत्रका लागि गोताखोर डुंगा मोटरबोट लगायतको व्यवस्था गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो। कास्कीको माछा पुस्रे गाउँपालिका 8 खोराको मुख पाखामा पहिरोका कारण 9 घर परिवारका 44 विस्थापित भएका छन्। साउन 2 गते बिहानको पहिरोमा परि स्थानीय प्रेमराज विकको घर पुरिदा 3 जनाको घटनास्थलमै मृत्यु भएको थियो। लगातारको वर्षा र पहिरोको जोखिम कायमै रहेपछि पाखाका 2 परिवारलाई सामुदायिक वन तथा अन्यलाई छिमेकीकोमा स्थानान्तरण गरिएको सोही वडाका वडाध्यक्ष कृष्ण प्रसाद दवाड़ीले बताउनुभयो। असार 28 र 29 गतेको बाढ़ी पहिरोबाट तनहुँको म्याग्दे गाउँपालिकाका 71 परिवार विस्थापित भएका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले बाढ़ी पहिरोका कारण जिल्लामा भएको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ। पहिरोका कारण अवरूद्ध भएको गोर्खा आबु खैरेनी सड़क खण्ड एकतर्फी संचालनमा आएको छ। गोर्खा नगरपालिका 12 स्थित अबुवा नजिकै माथिबाट खसेको ठूलो पहिरोले सड़क अवरूद्ध भएकोमा डोजरको सहायताले एकतर्फी सड़क सुचारू भएको गोर्खाका जिल्ला ट्राफिक प्रमुख मित्रलाल ढकालले बताउनुभयो। सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सड़क खण्ड सुचारू भएको 3 घण्टामै फेरि अवरूद्ध भएको छ। शुक्रबारदेखि अवरूद्ध सिद्धार्थ राजमार्ग आइतबार साँझ 5 बजेबाट शुरू भएको थियो। तानसेन नगरपालिका 8 गौडे पुल नजिकै शुक्रबार राति पहिरो खस्दा अवरूद्ध भएको सड़क हिजो साँझबाट शुरू भएकोमा राति 8:15 बजेपछि सोही ठाउँमा पहिरो खस्दा सड़क फेरि पूर्ण रूपमा अवरूद्ध भएको छ। दुई दिन लगाएर शुरू गराइएको सड़कमा गैराती फेरि पहिरो खसी सड़क पूर्ण रूपमा अवरूद्ध भएको प्रदेश पास ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले देशभरका महत्वपूर्ण सड़क मार्गमा पर्ने कमजोर पुलहरूको वित्तीय व्यवस्था सुनिश्चित गरी चालू आर्थिक वर्षमा निर्माण कार्ययोजना सहित प्रक्रिया आरम्भ गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजोको बैठकले काठमाडौँको टेकु स्थित विष्णुमतीको पुल, तीनकुने स्थित बागमती पुल, हुलाकी राजमार्ग अन्तर्गतको बागमती पुल र रौतहटको टिकुलिया घाटको पुल लगायतका महत्वपूर्ण पुलहरू तोकिएको समयमा सम्पन्न हुन नसक्नुको कारण र काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई भएको कार्यवाही विवरण सहित आगामी योजना समेत उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङले पुल निर्माणमा समस्या रहेको स्वीकार गर्नुहुँदै मन्त्रालयमा प्राविधिक जनशक्तिको अभावको समाधान गर्न र निर्माण कम्पनीको क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले वार्षिक 2-3 सय पुल निर्माण सम्पन्न हुने गरेको र अहिले पनि करिब 1500 पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउनुभयो। मन्त्रालयका सचिव देवेन्द्र कार्कीले ठेक्का सम्झौता अनुसार निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि कार्यवाही अघि बढ़ाउने क्रममा यो विषय अदालतसम्म पुग्ने गरेका कारण कतिपय निर्माणका काम रोकिएको पनि स्पष्ट पार्नुभयो। बैठकमा सांसदहरूले बारम्बार एउटै कम्पनीले दर्जनौं ठेक्का सम्झौता गर्ने र सम्झौता अनुरूप निर्माण सम्पन्न नगरी सरकारलाई गरिरहँदा पनि त्यस्ता कम्पनीलाई कार्यवाही गर्न नसकेको भन्दै देशभरका पुल निर्माणमा कमिशन अनियमितता र प्रवृत्तिगत समस्या देखिएकाले त्यसको तत्कालीन र दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा महिला तथा सामाजिक समितिले महिला शान्ति र सुरक्षा सम्बन्धी विषयमा विकास भएका सूचकको प्रयोग गरी नेपालको विद्यमान अवस्था मापन गर्न र सोको परिणाम जानकारी गराउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले हिजो आयोजना गरेको महिला शान्ति सुरक्षा विषयमा प्रदेश सभाका सामाजिक समिति सम्बद्ध सभापति एवं सांसदसँगको अनुभव आदान प्रदान कार्यक्रमपछि सभापति निरुदेवी पालले महिला शान्ति र सुरक्षा सम्बन्धी राष्ट्रसंघीय कार्यसूची पक्ष राष्ट्र भएको जनाउँदै त्यसबारेको परिणाम लिखित रूपमा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिनुभएको हो। छलफलमा पूर्व मन्त्री थमामाया थापाले मुलुकमा राजनैतिक परिवर्तनसँगै नयाँ संविधान निर्माण र महिला हिंसा सम्बन्धी ऐन कानून भए पनि महिलालाई हेर्ने सोचमा परिवर्तन हुन नसकेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयको आर्थिक लगायतका माग सम्बोधनका लागि सरकार प्रयत्नशील रहेकाले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गर्दै निजी विद्यालयका मागका सम्बन्धमा परामर्श गरी प्राप्त सुझावका आधारमा समस्याको ठोस समाधान गरिने र हालै सार्वजनिक मौद्रिक नीतिमा शिक्षा व्यवसायलाई समेत कर्जा भुक्तानीको म्याद थप कर्जाको पुनर्तालिकीकरणको व्यवस्था गरिएको स्मरण गराइएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन एन प्याप्सनले गत असार 31 गते संयुक्त अपील जारी गर्दै अनलाइन कक्षा बापत नियमित शुल्क उठाउन नपाउँदा र शिक्षक कर्मचारीको तलब दिन नसक्दा समस्या भएकाले अनलाइन कक्षा स्थगनको घोषणा गरेका थिए। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुनुभएकी सुवर्ण ज्वारचन्दलाई हिजो सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। नेपाली कांग्रेसका समानुपातिक सांसद ज्ञान कुमारी छन्त्यालको गत असार 10 गते निधन भएपछि रिक्त स्थानमा कांग्रेसकै सुवर्ण ज्वारचन्द समानुपातिक सांसद हुनुभएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोविड 19 को PCR परीक्षण गर्ने भएको छ। मन्त्रालयको हिजो बसेको उच्चस्तरीय समितिको बैठकले हवाई मार्गबाट आउनेहरू 5 दिन होल्डिङ सेन्टरमा बसेपछि र स्थल मार्गबाट आउनेहरू सम्बन्धित ठाउँको क्वारेन्टीनमा बसेपछि PCR परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। बैठकले सिंहदरबारभित्र सरसफाईको काम गर्ने कर्मचारी, संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मी र चिकित्सकको सल्लाह बमोजिम सबैको परीक्षण गर्ने निर्णय गरेको छ। मन्त्रालयले समुदाय स्तरमा संक्रमण छ वा छैन भनेर यकिन गर्न 45,000 को नमूना संकलन गरी परीक्षण गरिरहेको समेत मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। हिजो थप 156 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका 27 प्रयोगशालामा 3,741 जनाको PCR विधिबाट परीक्षण गर्दा 156 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। नेपालमा हालसम्म 17,658 जना कोरोना भाइरस संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै गरी हिजो 58 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 58 जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 11,695 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्य लाभ गर्नेको दर 67.24% रहेको उहाँले बताउनुभयो। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा हिजो 22,662 जना रहेका छन्। कैलालीको गोदावरी नगरपालिका 8 स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टीनबाट भागेका एकजना हिजो मृत फेला परेका छन्। साउन 1 गते भारतबाट फर्किएर क्वारेन्टीनमा बसिरहेका सोही ओडाका 45 वर्षीय शेरबहादुर आउजी स्थानीय वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब परीक्षक प्रतीक विष्टले जानकारी गराउनुभयो। आउजी हिजो बिहान क्वारेन्टीनबाट भागेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो मात्रै आवागमन र प्रस्थान दुवै गरी 10 अन्तर्राष्ट्रिय चार्टर उडान मार्फत 1,080 नेपाली स्वदेश फर्किएका छन्। कोविड 19 महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले गरेको चार्टर उडान मार्फत उनीहरू हिजो स्वदेश आएका हुन्। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले आज पनि विभिन्न मुलुकबाट 9 उडान गर्ने विमानस्थलले जनाएको छ। चिनिया जहाजबाट व्यावसायिक लाभ लिन नसकेको नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले साउन 15 गतेदेखि व्यावसायिक उडान नगर्ने भएको छ। आन्तरिक उडानका लागि चीनबाट ल्याइएका 6 वटा जहाजबाट हालसम्म कुनै मुनाफा आर्जन गर्न नसकेको भन्दै निगमले चिनिया जहाज विस्थापन गरी नयाँ जहाज खरिद प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। निगमलाई चीन सरकारको सहयोग प्राप्त भएका 2 तथा सहुलियतपूर्ण कर्जा अन्तर्गत नेपाल सरकारले खरिद गरी निगमलाई उपलब्ध गराएका 4 जहाज गरी 6 वटा जहाज निगमसँग रहेका छन्। चिनिया जहाजको बीमा रकम अन्य जहाजको भन्दा करिब 35% बढ़िरहेको, जहाज चलाउने पाइलट उपलब्ध नहुने भएकाले आफै उत्पादन गर्नुपर्ने हुँदा हाल संचालनमा रहेका एयरबस भन्दा महँगो पर्ने भएपछि निगमले चिनिया जहाज नचलाउने निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमणका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर साउनको पहिलो सोमबार नखुल्ने भएको छ। हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर यसबीचमा लकडाउन खुलेमा साउनको दोस्रो सोमबारदेखि निश्चित मापदण्ड पूरा गरी खुल्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सरिता खनालको रिपोर्ट।
हिन्दूहरूको धार्मिक स्थल पशुपतिनाथ मन्दिर विगतमा साउन महिनामा दर्शनार्थीहरूको धेरै भीड़ हुने गरेको भए पनि कोरोनाको कारण यसपटक सरकारको निर्देशन विपरीत मन्दिर खोल्न नसकिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। विशेष गरी साउन महिनामा भगवान शिवको दर्शन गर्नका लागि देश तथा विदेशबाट समेत लाखौंको संख्यामा दर्शनार्थीहरू पशुपतिनाथ आउने गर्दछन्। यसपटक भने कोरोना संक्रमण नियन्त्रणका लागि जारी रहेको लकडाउनका कारण दर्शनार्थीहरूका लागि पशुपतिनाथ मन्दिर खुला गर्न नसकिने बताउनुहुन्छ पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडा।
हिन्दू धर्मावलम्बीहरूको चासो र सरोकारको विषय रहेको छ। धेरै व्यक्ति श्रद्धालु भक्तालुहरूमा मन्दिर दर्शन गर्ने एक प्रकारको तीव्र भोग जागिरहेको अवस्था पनि रहेको छ। नेपाल सरकारले निर्देशन गरे अनुसारको लकडाउनको अवधि श्रावण 7 गतिसम्म भएको कारणले गर्दाखेरि हामीले सरकारको निर्देशनलाई पूर्णतः पालना गर्नुपर्ने आवश्यकता रहेको छ। पहिलो सोमबार चाहिँ भक्तजनहरूको लागि खुल्न सक्ने कन्डिसन छैन।
लकडाउन खुलेमा साउन महिनाको दोस्रो सोमबारदेखि दर्शनार्थीहरूलाई पशुपतिनाथको दर्शन गराउने व्यवस्था मिलाउने गरी तयारी गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। लकडाउन खुलेमा दर्शनार्थीहरूका लागि दोस्रो सोमबारदेखि सेनिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने जस्ता नियम पालना गरी दर्शन गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको पनि कोषका कार्यकारी निर्देशक डाक्टर खतिवडाले जानकारी दिनुभयो।
लकडाउन खुलेको अवस्थामा चाहिँ हामी आएका श्रद्धालुहरूलाई कसरी प्रोटोकल मेन्टेन गर्ने, कसरी दूरी मेन्टेन गर्ने, 2 मिटर टाढा राखेर एक एकजना गरेर भित्र पठाएर कसरी दर्शन गराउने भन्ने पक्षमा तयारी गरिरहेका छौँ। मन्दिरको मूल क्षेत्रभित्र प्रवेश गरिसकेपछि कोही पनि बोल्न नपाउने गरी, जय भोले जय शंकर पनि भन्न नपाउने गरी प्रोटोकल हामीले तयारी गरेका छौँ र त्यो तयारी अनुसार लकडाउन खुलेको अवस्थामा श्रद्धालुहरू आउँदाखेरि हामी उहाँलाई सुरक्षित तवरले दर्शन गराउनको लागि तयार रहेका छौँ।
साउन महिनाको सोमबार भगवान शिवको मन्दिर तथा शिवालयमा पूजा आजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। तर यसपटक भने विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण पशुपतिनाथ लगायत देशैभरका सबै शिव मन्दिरहरू बन्द रहेका छन्। भगवान शिवको आराधना गर्ने भक्तजनहरूले कोरोना संक्रमणका कारण यसपटक घरमै भगवान शिवको पूजा आजा गर्नुपर्ने बाध्यता रहेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
भान्जाको अपहरण गरी हत्या गरेको आरोपित भारतको बिहार सीतामढ़ी मुजफ्फरपुरका 45 वर्षीय राजेश कुमार गुप्तालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौँको खिचापोखरी बस्दै आएका भारतीय नागरिक गुप्ताले 2064 सालमा आफ्नै 11 वर्षीय भान्जालाई अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ। गुप्तालाई सर्लाहीको मलंगवाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ। अख्तियारको टोलीले घुस सहित सब इन्जिनियरलाई पक्राउ गरेको छ। बारा स्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कलैयाका सब इन्जिनियर गजेन्द्र प्रसाद जयसवाल 80,000 रूपियाँ घुससहित पक्राउ परेका हुन्। नदी तटबन्धको जारी लगाउने कार्य सम्पन्न भएपछि रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडाबाट खटिएको टोलीले उनलाई 80,000 रूपियाँ सहित पक्राउ गरेको हो। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङको 17 नम्बर गेट फुटेपछि आयोजनाको काम फेरि रोकिएको छ। परीक्षणकालका लागि पानी सुरुङमा हाल्ने क्रममा गेट फुटेर मानवीय क्षति समेत भएपछि अहिले दुर्घटनाको कारण र निर्माणको गुणस्तर अनुसन्धानका लागि विज्ञ टोली खटिएको छ। सिन्धुपाल्चोकबाट देवराज सुवेदीको रिपोर्ट।
घटनापछि सुरुङभन्दा तल्लो भेगका नागरिकमा त्रास रहेको छ। अहिले दुर्घटनाको अनुसन्धानको लागि काठमाडौँबाट विज्ञ टोली सिन्धुपाल्चोक आएको छ। तर स्थानीय भने आयोजनाले पूर्व सतर्कता र सुरक्षाका उपाय अपनाएर मात्र आयोजना सञ्चालन गर्नुपर्ने बताउँछन् हेलम्बु गाउँपालिका 2 का धनपति भण्डारी।
परीक्षण कालका लागि भनेर पानी सुरुङमा हाल्ने काम गरियो, यहाँका स्थानीय जनतालाई पनि थाहा दिएन र भोलि हाम्रा यहाँका स्थानीय मान्छेलाई पनि हरेक पक्षमा चाहिँ जानकारी हुनुपर्छ।
खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा 6 सदस्यीय प्राविधिक सहितको विज्ञको टोलीले सुरुङदेखि अम्बाथान अडिटसम्मको अवस्थाको अनुसन्धान गर्नेछ। तर मन्त्रालयको काम गराईप्रति प्रभावित क्षेत्रका स्थानीय सरकार पनि असन्तुष्ट छन्। निमा ग्याल्छेन शेर्पा।
स्वतन्त्र प्राविधिक निकाय टोलीबाट यसलाई छानबिन गराउनुपर्छ, त्यसमा हेलम्बु गाउँपालिकालाई पनि सहभागी गराउनुपर्छ, किनभने हामीले पनि यहाँको पब्लिकलाई यो स्थितिमा छ भन्ने जानकारी गराउनुपर्छ।
असार 30 गतेको घटनापछि मेलम्ची आजनाको तल्लो क्षेत्रका नागरिक बढी त्रासमा छन्। अब आयोजनाका हरेक गतिविधि बारे तल्लो भेगका नागरिकलाई अनिवार्य जानकारी गराउनु पर्ने मेलम्ची नगरपालिकाका प्रमुख जम्बर बहादुर अरियाल बताउनुहुन्छ।
गेट फुटेपछि यसले के बताउँछ भने कि अहिले जति पनि त्यहाँ संरचना बनिरहेका छन् ती संरचनाहरू कमजोर बनेका छन्।
मेलम्ची खानेपानी आयोजनामा दुर्घटना कसरी भयो त्यसको निष्पक्ष छानबिन आवश्यक छ। विज्ञको टोलीले आयोजनाको निर्माण गुणस्तर हेरेपछि पानी परीक्षणको काम शुरू हुनेछ। आयोजनाको निर्वाध र दिगो सञ्चालनका लागि मन्त्रालय गम्भीर रहेको सहसचिव रमाकान्त दुवाडीको भनाइ छ।
त्यहाँ काम गर्ने निर्माण व्यवसायी र परामर्शदाताले पनि कहाँनिर कमजोरी हुन गयो भन्ने कुरा उहाँहरूले पनि हेरिराख्नु भएको छ। सबैतिरबाट चाहिँ यसलाई सुधारको एउटा कार्ययोजना बनाएर सुधार गरिसकेपछि मात्रै त्यसको परीक्षण गर्नुपर्ने हुन्छ, किनकि फेरि यस्तो खालको चाहिँ दुःखद घटनाहरू नघटुन् र हामीले बनाएको सुरुङ लगायतको सम्पूर्ण संरचनाहरू चाहिँ दिगो रूपमा चाहिँ सञ्चालन होस्।
मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने चरणमा रहेको बेला भएको दुर्घटनाले आयोजनाको गुणस्तरमाथि प्रश्न मात्र उठाएको छैन, काठमाडौँवासीको पिउने पानीको पर्खाई पनि लम्ब्याएको छ। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसका कारण विश्वभर 1,46,33,000 बढ़ी संक्रमित भएका छन्। संक्रमणपछि घर फर्कनेको कुल संख्या 87,30,100 नाघेको छ भने कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या विश्वभर 6,08,500 नाघेको छ। अमेरिकामा गत 24 घण्टामा 63,584 नयाँ संक्रमित थपिएसँगै त्यहाँ कोरोना संक्रमितको कुल संख्या 38,96,000 बढ़िरहेको छ। ब्राजिलमा 24,650 नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या 20,79,800 पुगेको छ। भारतमा 40,243 नयाँ संक्रमित थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या 11,18,100 नागेको छ भने भारतमा 27,500 बढ़ीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। इरानका राष्ट्रपति हसन रूहानीले आफ्ना देशका करिब 2,50,00,000 नागरिक कोरोना संक्रमित भएको हुन सक्ने आशंका गर्नुभएको छ। विश्वभर नै महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट अन्य 3,50,00,000 मानिस प्रभावित हुन सक्ने पनि उहाँले बताउनु भएको छ। संयुक्त अरब इमिरेट्सले पहिलो पटक मंगल ग्रहमा अन्तरिक्ष पठाएको छ। मंगल ग्रहको मौसम र जलवायु अध्ययनका लागि पठाइएको S2A नामक अन्तरिक्ष मंगल ग्रहमा पुग्न अब 500 मिलियन किलोमिटर बाँकी रहेको छ। मौसमका कारण यसअघि दुईपटक अन्तरिक्ष पठाउने प्रयास अवरूद्ध भएको थियो। अफ्रिकी मुलुक सोमालियाको सेनाले गरेको कार्यवाहीमा इस्लामिक विद्रोही समूह अल शबाबका 6 जना लड़ाकुको मृत्यु भएको छ। ती लड़ाकु किस्मायो प्रान्तको बाहिरी इलाकामा भएको सैन्य कार्यवाहीमा मारिएका हुन्। कोबान र बुलाहाजी गाउँमा सेना र विद्रोही बीच भीषण संघर्ष भएको थियो। सैन्य कार्यवाहीका क्रममा धेरैवटा गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको र ठूलो परिमाणमा हात हतियार बरामद भएको त्यहाँको सेनाले दावी गरेको छ।
आर्थिक वर्ष 2077-78 मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो दिन आइतबार शेयर बजारको कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ। आइतबार 6% बढ़ेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको हो। यस अवधिमा शेयर कारोबार मापक निपेक्ष परिसूचक 84.26 अंकले बढ़ेको छ। शेयर बजारमा कारोबार हुने उपसमूह मध्ये म्युचुअल फण्ड बाहेक सबै उपसमूहको परिसूचक बढ़ेको छ। कारोबार खुलेको 6 मिनटमा 4% बढ़ेपछि 20 मिनटको लागि कारोबार स्थगित भएको थियो। 20 मिनटपछि खुलेको बजारमा केही बेरमै 5% कारोबार वृद्धि भयो। त्यसपछि 40 मिनट बन्द गरियो। दोस्रो पटक सर्किट ब्रेक खुलेपछि 1 मिनटमै 6% परिसूचक बढेको कारण दिनभरका लागि बजारको कारोबार बन्द गरियो। नेपाल धितोपत्र बोर्डले आइतबार आगामी आर्थिक वर्ष 2077-78 धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले वेबिनार तथा बोर्डको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले लकडाउनको कारण सहज रूपमा नीति तथा कार्यक्रम सार्वजनिक गर्न कठिनाई भएको बताउनुभयो। नीति तथा कार्यक्रमले धितोपत्र बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहन गर्ने, सरकारी र संस्थागत ऋण पत्रको दोस्रो बजारमा कारोबार हुने मिलाउने, चालू आर्थिक वर्षबाट एकीकृत ग्राहक कार्ड वितरण गर्ने व्यवस्था गर्ने भएको छ। नीति तथा कार्यक्रमले ऋण पत्रको लागि छुट्टै नियमावली बनाउने, चालू आर्थिक वर्षदेखि बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने, बजार विकासको लागि सर्ट सेलिङको विषयमा अध्ययन गरी आवश्यक कार्य अघि बढ़ाउने, विकासात्मक 40 कार्यक्रम सम्पन्न गर्ने जस्ता विभिन्न विषय नीति तथा कार्यक्रमले अघि सारेको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताउनुभयो।
ऋण पत्रको दोस्रो बजारलाई सक्रिय बनाई विकास तथा विस्तार गर्न छुट्टै नियमावली बनाएर ल्याइनेछ। भित्री सूचनाका आधारमा हुने कारोबारलाई निरुत्साहित गरी धितोपत्रको दोस्रो बजार कारोबारलाई विश्वसनीय बनाउन हाल स्वीकृतिको क्रममा रहेको भित्री कारोबार बन्देज नियमावली बजारमा लागू गरिनेछ। धितोपत्रको सार्वजनिक निष्कासनमा स्वतन्त्र मूल्य निर्धारण हुने व्यवस्था मिलाउन आवश्यक निर्देशिका बनाई बुक बिल्डिङ प्रणाली अन्तर्गत आईपीओ गर्ने व्यवस्था चाहिँ यसै वर्षदेखि शुरू गरिनेछ। धितोपत्रको दर्ता तथा निष्कासन नियमावलीमा संगठित संस्थाहरूको मर्जर र एकजुसन सम्बन्धी व्यवस्था भएकोमा निर्देशिका तयार गरी यसै वर्षदेखि लागू गरिनेछ। बोर्डबाट बैंकबाट धितोपत्र व्यवसाय गर्न अनुमति प्राप्त संस्थाहरूको मर्जर र एक्विजिसन सम्बन्धी निर्देशिका तर्जुमा गरेर लागू गरिनेछ। धितोपत्रको दोस्रो बजार सम्बन्धी जानकारी र पहुँच देशव्यापी बनाउन धितोपत्र दलाल व्यवसायको आधिकारिक प्रतिनिधिलाई प्रमाणीकरण गरी परिचालन गर्न आवश्यक कार्यविधि बनाई लागू गरिनेछ।
सुनको भाव आइतबार तोलामा 300 रुपियाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघले आइतबार सुनको भाव प्रति तोला 92,500 रुपियाँमा, त्यसै गरी आइतबार चाँदीको भाव तोलामा 10 रुपियाँले बढेर 1,500 रुपियाँ पुगेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण शुरू गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नै मन्त्री परिषदमा अनुमतिका लागि प्रस्ताव लानुपर्ने भएको छ। कोरोना भाइरसपछि आसन्न विश्वकप छनौटको तयारीका लागि अखिल नेपाल फुटबल संघ एन्फाले परिषदको मार्फत प्रशिक्षणका लागि अनुमति मागेको थियो, तर प्रस्ताव गरेको एक महिनाभन्दा बढी समयसम्म पनि कुनै प्रतिक्रिया नआएपछि फेरि मन्त्रालयले नै सीएमसीसीलाई प्रस्ताव गर्नुपर्ने भएको छ। सीएमसीसीले आइतबारको बैठकमा सम्बन्धित मन्त्रालयले मन्त्री परिषदमा प्रस्ताव लानुपर्ने निर्णय गरेको हो। सीएमसीसीले अहिलेको अवस्थामा साउन 7 गतेसम्म लकडाउन रहेकाले सम्बन्धित मन्त्रालयले मन्त्री परिषदमा अनुमति माग्नुपर्ने निर्णय गरेको हो। एन्फाले साउनको पहिलो साताबाट प्रशिक्षण शुरू गर्ने तयारी गरेको थियो, तर सीसीएमसीको यो निर्णयपछि उनीहरूको योजना पछाडि धकेलिने भएको छ। कोरोना भाइरसका कारण स्थगित रहेको फुटबल प्रशिक्षणलाई चाँडो शुरू गर्न एन्फाले पहल गरिरहेको छ। त्यसका लागि एन्फाले फिफाको नियमको पालना गरेर सबै खेलाडी तथा पदाधिकारी गरेर 70 जनाको कोरोना प्रशिक्षण गर्नेछ। यसका साथै खेलाडी बस्ने होस्टललाई सफा गर्नुपर्नेछ। त्यसपछि खेलाडीलाई राख्न पाउनेछ। पहिलो चरणमा 35 देखि 45 जना खेलाडीलाई प्रशिक्षणमा बोलाउने योजना एन्फाको छ। विश्वकप छनौटका खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्तावित मिति रहेको छ, जसमा अक्टोबर 8 र 13 तथा नोभेम्बर 12 र 17 लागि एसियाली फुटबल महासंघ फिफाले मिति प्रस्ताव गरेको छ। माइसको व्यवस्थापन र काठमाडौँ जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा साउन 3 सातादेखि ब्याडमिन्टन क्याम्प सञ्चालन हुने भएको छ। देवीनगर ब्याडमिन्टन क्लब बानेश्वरको कोर्टमा क्याम्प 15 देखि 29 साउनसम्म सञ्चालन हुने काठमाडौँ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा ब्याडमिन्टन अन्तर्राष्ट्रिय एम्पायर दीपक थापाले जानकारी गराउनुभयो। क्याम्पमा 32 जनालाई दिनको 4 सिफ्टमा 1 सिफ्टमा 8 जना रहने गरी दैनिक 1 घण्टा प्रशिक्षण दिइनेछ। उमेर समूह नतोकिएका कारण इच्छा भएका जुनसुकै उमेर समूहकाहरू क्याम्पमा प्रशिक्षणमा आउन सक्नेछन्।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्य बदलिरही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश 1-2 बागमती गण्डकी प्रदेश 5 कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 23.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 48.3 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:21 भयो भने सूर्यास्त भरे साँझ 7 बजे हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पार्टीभित्र देखिएको समस्या समाधानका विषयमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो पनि छलफल। स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित। देशका महत्वपूर्ण सड़क खण्डका कमजोर पुलहरूको वित्तीय व्यवस्था सुनिश्चित गरी चालू आर्थिक वर्षमा निर्माण कार्ययोजना सहित प्रक्रिया शुरू गर्न प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको सरकारलाई निर्देशन। न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै देशभर मनसुनी वायु सक्रिय। देशका अधिकांश स्थानमा वर्षा। सतर्कता अपनाउन साधारणलाई सरकारको आग्रह। नेपालमा हिजो थप 156 जनामा कोरोना संक्रमण पुष्टि। कोरोना संक्रमणपछि घर फर्किनेको कुल संख्या 11,695 र कोरोना भाइरसका कारण विश्वभर संक्रमितको संख्या 1,46,33,000 बढ़ी। कोरोना संक्रमणपछि निको भई घर फर्कनेको संख्या 87,30,000 नाग्यो। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।